नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 31 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेतासँग टेलिफोन वार्ता, नमिलेका विषयलाई मिलाएर जान सकिने जान सरकार तयार रहेको भनाई।
बालकृष्ण ढुङ्गेलमाथिको जन्मकैदको फैसला कार्यान्वयन गर्न सरकारलाई सर्वोच्चको आदेश, एक हप्ताभित्र पक्राउ गरी सम्बन्धित कारागारमा पठाउन प्रहरी महानिरीक्षकलाई पत्राचार।
नयाँ म्यान पावर कम्पनीलाई इजाजत नदिन सरकारलाई संसदीय समितिको निर्देशन, वैदेशिक रोजगार विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको ठहर।
यमनमा भोकमरीका कारण 90 लाख भन्दा धेरै मानिसलाई तत्काल सहयोग आवश्यक, भोकमरीको चपेटामा 22 लाख भन्दा धेरै बाल बालिका।
र डीपीएल क्रिकेटमा कञ्चनपुर आइकोनिक र विराटनगर किङ्स विजयी।
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
अस्थायी शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्युटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ।
हाम्रा विशेषताहरू
विषय विज्ञ पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने।
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने।
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा।
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स, इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति र सहकार्यमा आउन मधेस केन्द्रित दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ। मधेसी मोर्चाले सरकारको पछिल्लो पटक संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावले आफ्ना माग सम्बोधन नहुने भन्दै आन्दोलन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले वार्ताका लागि आग्रह गर्नुभएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई आज टेलिफोन गरेर वार्ताका लागि आउन र कुनै पनि भहकाउमा नलाग्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्रीले आज संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ता र सम्वादमा आउन र नमिलेका विषयलाई मिलाएर जान सरकार तयार रहेको बताउनु भएको थियो।
विकासको पहल, चुनावी चहल पहल।
नेकपा माओवादी केन्द्रले वैशाख 31 गते हुने स्थानीय तहको चुनावमा पार्टीलाई अझै सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको निवास बालवाटारमा बसेको हेडक्वार्टर बैठकमा सातै प्रदेशका इन्चार्जबाट रिपोर्टिङ लिँदै माओवादीले चुनावमा पार्टीलाई योजनाबद्ध रूपमा परिचालन गर्ने निर्णय गरेको हो। प्रदेश इन्चार्जहरूले अपेक्षाकृत रूपमा माओवादीको पक्षमा जनलहर देखिएको प्रतिवेदन आएको नेता दीननाथ शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलको सल्लाहमै संविधान संशोधन प्रस्ताव दर्ता गरेको जानकारी पनि गराउनु भएको छ। अनौपचारिक रूपमा बनेको सहमतिका आधारमा संशोधन प्रस्ताव तयार पारिएको भए पनि मधेसी दलले अन्यथा कुरा गरेकाले फेरि सहमतिका लागि आग्रह गर्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ। पार्टीका पदाधिकारी पूर्व कार्य सम्पादन समितिका नेता लगायतको सहभागितामा गठन गरिएको कमिटिले घोषणा पत्र तयार गर्नेछ। यस्तै कमिटिले चुनावका लागि उम्मेद्वार छनौटको विधि र प्रक्रिया तय गर्ने, चुनावमा जित सुनिश्चित गर्न विभिन्न राजनीतिक दलसँग समन्वय गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ। घोषणा पत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाको पार्टीको वैचारिक तथा सैद्धान्तिक रूपमा निकट रहेका तथा अरू संगठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन्।
स्थानीय तहको चुनावमा सहभागी हुन दलीय चुनाव चिन्हको माग गर्दै संयुक्त संघर्ष गर्दै आएका 68 दलले थप विरोधका कार्यक्रम सार्वजनिक गरेका छन्। ती दलले आज संयुक्त पत्रकार सम्मेलन गरेर दलीय चिन्ह पाउन केन्द्रीय तथा स्थानीय स्तरमा विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनीहरूले रिले अनसन, प्रधानमन्त्री निवास र संसद भवन घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले निर्वाचन आयोगमा दर्ता भएका दललाई लोकतान्त्रिक मूल्य मान्यता अनुसार चुनाव चिन्ह दिनुपर्नेमा जोड़ दिनुभयो।
आगामी वैशाख 31 गते हुने स्थानीय तह चुनावको लागि चीनबाट 10,000 मतपेटिका आज नेपाल आइपुगेको छ। रसुवागढ़ी भन्सार कार्यालयका अनुसार 9 मालवाहक कन्टेनरमा मतपेटिका नेपाल ल्याइएको हो। चुनावका लागि चीनबाट ल्याउन लागि 30,000 मतपेटिका मध्ये पहिलो चरणमा 10,000 मतपेटिका ल्याइएको हो। 30,000 मतपेटिका मध्ये 26,000 रसुवागढ़ी नाका हुँदै आउने र 4,000 भने विमानबाट ल्याइने रसुवागढ़ी भन्सार प्रमुख केदार पनेरूले जानकारी दिनुभयो।
स्थानीय तह चुनावको आचार संहिता विपरीत धादिङको सदरमुकाममा रहेको विद्यालयमा राजनीतिक दलले कार्यक्रम गरेका छन्। सदरमुकाममा रहेको नीलकण्ठ उच्च माविमा नेपाली कांग्रेस नीलकण्ठ नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो। निर्वाचन आचार संहितामा विद्यालयमा कुनै पनि दलको कार्यक्रम गर्न नपाइने व्यवस्था छ।
काठमाडौँमा मतदाता शिक्षा कार्यक्रम शुरू भएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदाता शिक्षाका लागि 742 स्वयंसेवक खटाएको छ। स्वयंसेवकले मतदातालाई मतपत्रमा मतदान कसरी गर्ने भनेर सिकाउने जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले जानकारी दिनुभयो। काठमाडौँमा झण्डै 5.5 लाख मतदाता छन्।
सर्वोच्च अदालतले सरकारलाई बालकृष्ण ढुङ्गेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न आदेश दिएको छ। सर्वोच्चले अवहेलना मुद्दामा सुनवाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सर्वोच्चको फैसला कार्यान्वयन गर्न आदेश दिएको हो। माओवादी पूर्व सांसद समेत रहेका ढुङ्गेलले अदालतको फैसला खारेज गर्ने, पूर्व न्यायाधीशहरू खेलराज रेग्मी र कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनी विरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको थियो। यस्तै ढुङ्गेललाई एक हप्ताभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई प्रतिवेदन पेश गर्न सर्वोच्चले नेपाल प्रहरीका महानिरीक्षकलाई समेत आदेश जारी गरेको छ। रामेछापका गणेश कुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुङ्गाले 2061 सालमा ढुङ्गेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सर्वोच्चसहित जन्मकैदको फैसला सुनाएको थियो भने सर्वोच्च अदालतले 2066 सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नयाँ म्यान पावर कम्पनीलाई इजाजत नदिन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले वैदेशिक रोजगार ऐनको मस्यौदा तयार भइरहेको साथै संघीय संरचना अनुसार वैदेशिक रोजगार व्यवसायको नियमन तथा अनुगमनबारे तयारी नभएको भन्दै नयाँ म्यान पावरलाई व्यवसाय सञ्चालन गर्ने अनुमति नदिन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले अन्तरिम आदेशबाट दर्ता भएका कम्पनीको कारोबार र काम कार्यवाही रोक्न पनि निर्देशन दिएको छ। वैदेशिक रोजगारीका क्षेत्रमा बढ़दो ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको पनि समितिले ठहर गरेको छ। चालू आर्थिक वर्षमा 100 भन्दा धेरै म्यान पावर कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत लिएका छन्।
स्वास्थ्य मन्त्रालयले मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियान शुरू गर्दैछ। अभियानको भोलि बिहान काठमाडौँको दशरथ रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ। नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन देशको समग्र विकासमा नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको विषयमा जागरूक गराउन नियमित स्वास्थ्य जाँचका लागि प्रेरित गराउन अभियान शुरू गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अभियान अन्तर्गत उच्च प्राथमिकतामा रहेका रोगको पहिचान र रोकथामका लागि पहल गर्ने, मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका भएका कृषि, शिक्षा, वातावरण, खानेपानी लगायतसँग सहकार्य र समन्वय गरेर कार्यक्रम गर्ने लक्ष्य राखिएको छ।
नेपाल र चीनका सेनाबीच संयुक्त तालिम हुने भएको छ। विश्वमा गम्भीर सुरक्षा चुनौतीको रूपमा देखा परेको आतंकवादबाट आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आउँदो वैशाख 3 गतेदेखि संयुक्त तालिम गर्न लागि हो। सगरमाथा फ्रेण्डशिप 2017 नाममा सञ्चालन हुन लागेको सैन्य तालिम वैशाख 12 गतेसम्म चल्नेछ। तालिमका क्रममा दुवै देशका सेनाले आफ्ना अनुभव प्रदान गर्ने र यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध थप मजबूत बनाउन सहयोग पुग्ने सेनाले जनाएको छ। नेपालले यसअघि अमेरिका, भारत लगायत देशसँग सैन्य तालिम गर्दै आए पनि चीनसँग पहिलो पटक संयुक्त तालिम गर्न लागेको हो। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा 2073 सालमा देशमा भएका मुख्य घटनाक्रमसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा, ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। इतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेतासँग टेलिफोन वार्ता, बालकृष्ण ढुङ्गेलमाथिको जन्म कैदको फैसला कार्यान्वयन गर्न सरकारलाई सर्वोच्चको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज 2073 सालको अन्तिम दिन, अबको 4 घण्टापछि 2074 शुरू हुँदैछ। नयाँ वर्षलाई स्वागत गर्दा विदा हुन लागेको वर्षलाई पनि सम्झना गर्ने गरिन्छ। विदा हुने लागेको 2073 सालमा देशमा भएका मुख्य घटनाक्रम लिएर आउनु भएको छ साथीहरू प्रकाश ढकाल र रुबिना श्रेष्ठ।
विदा हुनै लागेको 2073 साल उत्साह, उमंग र नयाँ सम्भावनाको वर्ष हुन पुग्यो। लामो समय वादविवादमा अल्झिएका दलहरू वर्षको अन्त्यतिर संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव गर्ने निर्णयमा पुगेका छन्। वैशाख 31 गतेका लागि तय भएको चुनावले 20 वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदैछन् भने अर्कोतर्फ संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पूरा हुनेछ। 2074लाई धूमधामका साथ स्वागत गर्ने तयारी भइरहँदा राजनीतिक आर्थिक क्षेत्रमा आशाका किरणहरू देखिन थालेका छन्। 2073 सालमा भएका केही मुख्य घटनालाई स्मरण गरौं।
राजनैतिक हिसाबले 2073 साल पनि अघिल्ला वर्षहरू जस्तै अस्थिर वर्षको रूपमा रह्यो।
ठिक एक वर्ष अघि 2073 साल शुरू हुँदा भारतीय नाकाबन्दीका कारण नेपालको राजनीतिक र आर्थिक सामाजिक क्षेत्रमा परेको असर बाँकी नै थियो।
2073 सालमा लामो समयदेखि लोड सेडिङको मार भोग्दै आएका नागरिकले राहत महसुस गरे। भदौ 29 गते कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएसँगै दैनिक 12 घण्टा बढ़ी हुँदै आएको लोड सेडिङ अन्त्य हुँदा नेपालीको दैनिकीमै ठूलो राहत महसुस भइरहेको छ।
संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले गरेको आन्दोलन अझै औपचारिक रूपमा अन्त्य हुन सकेको छैन। मधेसमा आन्दोलनका कारण 56 जनाको ज्यान जाँदा समेत 2073 सालमा समाधान निस्कन सकेन।
यही वर्ष असार 6 गते अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा 13 जना नेपालीको मृत्यु भयो। त्यस घटनापछि सरकारले अफगानिस्तान लगायत केही असुरक्षित देशमा रोजगारीका लागि जान प्रतिबन्ध लगायो।
साउन 19 गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित हुनुभयो। एमाले अध्यक्ष केपी ओली विरूद्ध अविश्वासको प्रस्ताव पारित गर्दै कांग्रेस माओवादीले प्रचण्डको नेतृत्वमा सरकार बनाएका हुन्।
असोज 9 गते पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको दुर्घटनामा ज्यान गयो। परिवार सहित मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा त्रिशुली नदीमा घिमिरे चढेको गाड़ी खसेको थियो। उहाँको शव अझै फेला परेको छैन।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीको क्रियाकलाप यो वर्ष निकै चर्चामा रह्यो। कार्कीले पटक पटक सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै व्यक्तिगत रिसिभी राखेर काम गर्न थालेपछि कार्तिक 3 गते एमाले र माओवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गरे। सर्वोच्च अदालतले पुस 24 गते लोकमानलाई प्रमुख आयुक्त हुन योग्यता नै नपुगेको फैसला गर्यो।
यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको भारत र चीन भ्रमण पनि चर्चाको विषय बन्यो। दाहालले भदौ 30 गतेदेखि असोज 2 गतेसम्म भारतको औपचारिक राजकीय भ्रमण गर्नुभयो। भारतको गोवामा भएको बिम्स्टेक सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री दाहालले एकैपटक चीनका राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई होटेलमा भेटेको कुरा निकै चर्चाको विषय बन्यो। त्यस्तै यही चैत 10-13 गतेसम्म प्रधानमन्त्री प्रचण्डले बुआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गर्न चीनको औपचारिक भ्रमण गर्नुभएको थियो।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यही वर्ष कार्तिक 17-19 सम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो।
यो वर्ष राप्रपा नेपाल र राप्रपा बीचको एकीकरण पनि राजनीतिक वृत्तमा ठूलो चर्चाको विषय बन्यो। मंगसिर 6 गते एकीकरणको औपचारिक पत्रमा हस्ताक्षर गरेका दुई दलले माघमा एकता महाधिवेशन समेत गरिसकेका छन्।
शुरूदेखि नै संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेसी मोर्चाको माग पूरा गर्न सरकारले मंगसिर 14 गते संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्यो। तर प्रमुख विपक्षी दल एमाले र मधेसी मोर्चाकै असहमतिका कारण सरकारले संशोधन प्रस्ताव फिर्ता लिएर फेरि अर्को 11 बुँदे संशोधन प्रस्ताव दर्ता गरेको छ।
20 वर्षदेखि हुन नसकेको स्थानीय चुनाव वैशाख 31 गरे निर्णय सरकारले फागुन 9 गते गर्यो।
8 वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि यही वर्ष भयो। त्रिभुवन विश्वविद्यालयले फागुन 14 गते सोबियूको चुनाव गराए पनि उपत्यका मुख्य क्याम्पसमा भने चुनाव हुन सकेन।
एमाले फागुन 21 गतेदेखि थालेको मेची महाकाली अभियान यो वर्ष चर्चाको विषय बन्यो। काँकडभिट्टाबाट शुरू भएको अभियान फागुन 23 गते सप्तरीमा पुग्दा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा 5 जनाको ज्यान गयो।
फागुन 26 गते कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागेर गोविन्द गौतमको निधन भयो। नेपालभर घटनाको विरोध भइरहेका बेला भारतीय दूतावासले निकालेको विज्ञप्ति झन विवादित बनेको थियो। भारतीय पक्षले माफी माग्नुपर्ने आवाज उठे पनि उसले अझै गल्ती स्वीकार गरेको छैन।
60 वर्षदेखि रहँदै आएको स्थानीय निकायको संरचना फागुन 28 गतेदेखि स्थानीय तहमा परिणत भयो। पुनर्संरचना आयोगले दिएको 719 स्थानीय तहमा 25 थप्दै सरकारले अधिकार सम्पन्न 744 स्थानीय तह कार्यान्वयनमा ल्याएको हो। यो वर्ष कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको निधन हुन पुग्यो। वर्षको शुरूमै वैशाख 12 गते थिन्ले लेन्डुपको दुर्घटनामा ज्यान गयो। चलचित्र क्याराभानका नायक थिन्लेको डोल्पा सदरमुकामबाट आफ्नो गाउँ फर्कदा घोडाबाट लडेर मृत्यु भएको थियो। राष्ट्रिय गानका संगीतकार अमर गुरूङको निधन पनि यही वर्ष जेठ 25 गते भयो। त्यस्तै भदौ 9 गते चर्चित गीत वारी जमुना पारी जमुनाका गायक खेमराज गुरूङको काठमाडौँमा निधन हुन पुग्यो।
गायक एरेन्जर तथा गिटारिस्ट सुनिल बरदेवा, हास्य कलाकारका रूपमा चर्चित लाजा राम नामले परिचित आरपी भट्टराईको समेत निधन भयो। पुष 14 गते साहित्यकार कमलमणि दीक्षित स्वर्गवास हुनुभयो।
त्यस्तै मुस्ताङका 34 राजा जिङमे पलवर विष्टको 86 वर्षको उमेरमा र जनजाति आन्दोलनका अग्रणी गोरेबहादुर खपाङ्गीको निधन पनि यसै वर्ष भयो।
यो वर्ष आर्थिक क्षेत्रमा आशाका किरणहरू देखिएका छन्। नाकाबन्दीबाट थिलथिलो बनेको अर्थतन्त्रको समग्र सूचक 2073 सालमा सकारात्मक देखिएका छन्। आर्थिक वृद्धिदर 6% भन्दा माथि रहेको छ भने महँगी 2% भन्दा कममा सीमित भएको छ।
त्यस्तै 2073मा निर्यात पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। व्यापार घाटा भए पनि अघिल्ला वर्षको तुलनामा निर्यात र रेमिट्यान्स यो वर्ष बढ़ेको छ।
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणले यो वर्ष पनि गति लिन सकेन। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गएको असोजमा भूकम्प प्रभावितलाई अनुदान 2 लाखबाट बढ़ाएर 3 लाख रूपियाँ दिने घोषणा गर्यो।
त्यस्तै सरकारले पुष 27 गते पुननिर्माणमा ढिला सुस्ती गरेको भन्दै तत्कालीन सीईओ सुशील ग्यावालीलाई हटाएर गोविन्दराज पोखरेललाई नियुक्त गर्यो। नेपाली खेलकुदका लागि 2073 साल सन्तुलित रह्यो। यो वर्ष नेपाली फुटबलले सबैभन्दा ठूलो खुशी दियो। अघिल्लो वर्ष साग र बंगबन्धु जितेको नेपालले यो वर्ष कार्तिकमा मकाउला हराएर एएफसी सोलिडारिटी कपको उपाधि जित्यो। सोलिडारिटी कप जितेकै कारणले नेपालले एसिया कप छनौट खेल्न पाएको छ।
अखिल नेपाल फुटबल संघ एन्फामा 65 वर्षदेखि हुन नसकेको चुनाव पनि यसै वर्षको कार्तिकमा भयो र नरेन्द्र श्रेष्ठ अध्यक्ष भए।
सफलताकै कुरा गर्दा विश्व क्रिकेट लीग डिभिजन अन्तर्गत नामिबिया र केनियासँग 4 खेल नेपालमा भए। नामिबियासँगको दुवै खेल नेपालले जित्यो भने केनियासँग एउटा मात्र खेलमा जित निकाल्यो। खेलाड़ी किनबेच र 15 लाख रूपियाँ पुरस्कार राशिसम्मका ईपीएल र डीपीएल जस्ता महँगा घरेलु प्रतियोगिता हुँदा क्रिकेटमा उत्साह पनि थपियो। पुसमा पूर्वाञ्चलमा 7 राष्ट्रिय खेलकुद प्रतियोगिता भयो। केही राम्रा पक्ष भए पनि फितलो व्यवस्थापन र खेलाड़ीले अनुशासन बिर्सँदा आलोचना धेरै भयो।
ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपाल पदक विहीन भयो। नेपाल क्रिकेट संघको विवाद समाधान नभएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यो वर्षको शुरूमै नेपाल क्रिकेट संघ क्यान खारेज गरिदियो। तर नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने बन्देज लगाइएको छैन। यस्तै एन्फाले एउटा इमेल पनि चेक नगर्दा नेपालको 3-स्टार क्लबले एसियामा हुने एएफसी कपको प्ले अफ खेल्न नपाउने भयो र 3-स्टारले एन्फासँग 6 करोड़ क्षतिपूर्ति मागेको छ। विवाद अझै सकिएको छैन।
यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सर्वोच्च अदालतले छुट्टा छुट्टै कमिटीलाई मान्यता दिएकाले रूकमा शमशेर राणा र श्रेष्ठ बीच वर्षैभरि विवाद हुँदा नेपाल ओलम्पिक कमिटीमा ताला लगाउने र खोल्ने क्रम चलिरह्यो। केही महत्वपूर्ण उपलब्धि र के अवसर खेर फालेर विक्रम सम्मत 2073 साल नेपाली खेलकुदको सन्तोषजनक वर्ष बन्न पुग्यो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नुभएको यस्तो, बाल बालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आमसभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो। बाल बालिकालाई बालापनमै हुर्कन दिउँ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4407007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ, हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले चिली, ब्राजिल लगायत दक्षिण अफ्रिकी देशमा विद्यार्थीलाई दक्षिण अमेरिकी देशमा विद्यार्थीलाई अध्ययन गर्न जान अनुमति नदिने भएको छ। नेपाली विद्यार्थीको सुरक्षित अध्ययनको सुनिश्चितता नरहेको ठहर गर्दै शिक्षा मन्त्रालयले दक्षिण अमेरिकी देशहरूमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने जनाएको हो।
स्वतन्त्र मधेस गठबन्धनका सीके राउत धरौटीमा छुटे लगतै पक्राउ परेका छन्। सिराहा जिल्ला अदालतले 10,000 रूपियाँ धरौटीमा रिहा गरे लगतै प्रहरीले राउतलाई पक्राउ गरी रूपन्देही लगेको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिंगे गैंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ। चैत 25 गते राति जगतपुरको हरियाली मध्यवर्ती सामुदायिक वनमा शिकारीले एउटा भाले गैंडा मारेका थिए। निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार यसअघि चारवटा गैंडाले रात्रिकालीन गस्ती गर्दै आएकोमा अब पाँचवटा थप गरिएको छ।
सगरमाथा आधार शिविरमा संकलन हुने दिशापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ। सियाटल विश्वविद्यालय अमेरिका र काठमाडौँ विश्वविद्यालयको अध्ययनपछि सगरमाथा क्षेत्रमा मानव मलमूत्रबाट ग्यास उत्पादन हुने देखिएपछि बायो ग्यास प्लान्ट बनाउन लागेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिनुभयो।
दिनेश देवकोटाले फेसबुकमा लेख्नु भएको छ, जटिलता बुझेर समस्या समाधानमा सकारात्मक हुनु त कता हो कता, उनीहरूकै माग सम्बोधन हुने गरी आएको प्रस्तावलाई समेत मान्दैन भन्नु देशलाई सधैं राजनीतिको उल्झनमै राखेर नागरिकै नाममा फाइदा उठाउने काम बाहेक केही होइन जस्तो लाग्छ। सबैलाई पर्खिन थाल्दा अबेर हुने भयो, त्यसैले सरकारले चुनाव गराउँदा उचित हुन्छ।
जिल्ला शिक्षा कार्यालय गोर्खाले बोर्डिङको शुल्क तोकेको खबरमा अनिल मालबुहाङ लिम्बू लेख्नुहुन्छ, पढ़ाई गुणस्तर कायम गर्नु पर्यो, नत्र पैसा खर्चेर पनि पढेपछि बेरोजगार हुनेछन्।
अगन्दर सुवेदी फेसबुकमा लेख्नुहुन्छ, मेरो बाबु पढ्ने स्कूलले शुल्क कुसीमा नागेको छ, कसले होला नियमन र कारवाही गर्ने, उद्धार गरिदिनु पर्यो मेरो।
जेडी श्रेष्ठले फेसबुकमा लेख्नुहुन्छ, सरकार यस्तो नाटक नगर, जति नै सीमा तोके पनि बोर्डिङहरूले मनलाग्दी पैसा लिन छाडेका छैनन्। सरकार 1,000 मात्रै भन्छ, तर बोर्डिङले चाहिँ भर्नाको 10,000 अनि वार्षिक 7,000 भन्दै अरू के शीर्षक जोडेर 25,000 पुर्याउँछन्। अनि यो नाटक होइन त।
अनि फेसबुकमै ज्ञानमणी नेपाल लेख्नुहुन्छ, जहिले शैक्षिक सत्र शुरू भएपछि एउटै समाचार दोहोरिन्छ, यो वर्ष पनि पाठ्य पुस्तक अभाव, पढ़ाई शुरू भएको 6 महिनासम्म किताब नपाएपछि विद्यार्थीले पढ्ने चाहिँ के होला, किन सधैँ ढिलासुस्ती मात्र, शैक्षिक सत्रको 1 महिना पहिले नै किताब छापिसकेको खबर कहिले सुन्न पाइन्छ सरकार।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टंक ढकाल र मदन पौड्याल। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। द्वन्दग्रस्त यमनका 90 लाख भन्दा धेरै मानिसलाई तत्काल मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFPले जनाएको छ। तत्काल खाद्य सहायता पुर्याउन नसके ती मानिस गम्भीर भोकमरीको चपेटामा पर्ने WFPले जनाएको हो। यमनका सबै क्षेत्रमा भोकमरीको अवस्था रहेको र अहिले मानिसको जीवन रक्षाका लागि तीव्र गतिमा सहयोग गर्नुपर्ने यमनका लागि WFPका प्रतिनिधि स्टिफन एन्डरसनले बताउनुभयो। भोकमरीले आपतकालीन अवस्था सृजना भएको र यसको सामना गर्न 1,20,000,000,000 अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने पनि WFPले जनाएको छ। अहिले 67 लाख भन्दा धेरै मानिसलाई तत्काल आधारभूत खाद्यान्न सहयोगको खाँचो छ, जसमा 22 लाख भन्दा धेरै बाल बालिका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा आज कञ्चनपुर आइकोनिक र विराटनगर किङ्स विजयी भएका छन्। आज भएको पहिलो खेलमा कञ्चनपुरले धनगढ़ी टीम चौराहालाई 11 रनले हराएको हो। कञ्चनपुरले दिएको 106 रनको लक्ष्य पछ्याएको धनगढ़ी 17 ओभर 4 बलमा सबै विकेट गुमाएर 94 रनमा अल आउट भयो। पहिले ब्याटिङ गरेको कञ्चनपुरले 6 विकेट गुमाएर 105 रन बनाएको थियो। आजै भएको दोस्रो खेलमा विराटनगर किङ्सले सीवाईसी अतरियालाई 8 विकेटले हरायो। अतरियाले दिएको 93 रनको लक्ष्य विराटनगरले 39 बल बाँकी छँदै 2 विकेट गुमाएर भेटायो। पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा सबै विकेट गुमाएर 92 रन मात्र बनाएको थियो। प्रतियोगितामा भोलि रूपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स तथा धनगढ़ी टीम चौराहा तथा सीवाईसी अत्तरिया बीच खेल हुनेछ।
र इण्डियन प्रिमियर लीग क्रिकेट आईपीएलमा अहिले कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पञ्जाब बीचको खेल भइरहेको छ। कोलकातामा पहिले ब्याटिङ गरिरहेको पञ्जाबले ताजा अवस्थामा 2.5 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 30 रन बनाएको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेतासँग टेलिफोन वार्ता, नमिलेका विषयलाई मिलाएर जान सरकार तयार रहेको भनाई।
बालकृष्ण ढुङ्गेलमाथिको जन्मकैदको फैसला कार्यान्वयन गर्न सरकारलाई सर्वोच्चको आदेश, एक हप्ताभित्र पक्राउ गरी सम्बन्धित कारागारमा पठाउन प्रहरी महानिरीक्षकलाई पत्राचार।
नयाँ म्यान पावर कम्पनीलाई इजाजत नदिन सरकारलाई संसदीय समितिको निर्देशन, वैदेशिक रोजगार विभागले प्रभावकारी रूपमा काम गर्न नसकेको ठहर।
यमनमा भोकमरीका कारण 90 लाख भन्दा धेरै मानिसलाई तत्काल सहयोग आवश्यक, भोकमरीको चपेटामा 22 लाख भन्दा धेरै बाल बालिका।
र डीपीएल क्रिकेटमा कञ्चनपुर आइकोनिक र विराटनगर किङ्स विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।